الحمد لله رب العالمين والصلاة والسلام على خاتم النبيين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آليك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آليك وأصحابك يا نور الله مدنی چینل کے ناظرین آپ ملاحظہ کر رہے ہیں پروگرام احکام تجارت اس سلسلے میں مفتی علی اصغر صاحب دامت برکاتہم العالیہ ہمارے سوالات کے جوابات عطا فرماتے ہیں انشاءاللہ گفتگو کو آگے بڑھاتے ہیں پہلے درود پاک کی فضیلت شامل کرتے ہیں نبی اکرم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے ارشاد فرمایا جس نے مجھ پر درود پاک پڑھا اس کا درود مجھ تک پہنچے گا اور میں اس پر درود بھیجوں گا اس کے علاوہ اس کے لیے 10 نیکیاں خزانہ کر دی جائیں گی صلو علی الحبیب صلی اللہ تعالیٰ علی محمد صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کال دیجیے
میں علی پور سے بات کر رہا ہوں کردار نذیر میرے باغوں کے ٹھیکے لیتے ہیں مالٹوں کے انگور کے سیب کے جب وہ مالکوں کا باغ ہوتا ہے تو ہم جب چیک کرنے کے لیے جاتے ہیں میں نے خریدا ہوا نہیں ہوتا اس کو ہم کاٹتے ہیں کاٹ کے دیکھتے ہیں اس کا کیسا ذائقہ ہے مال اندر سے ٹھیک ہے یا برا ہے وہ کاٹ کے ہم کھاتے ہیں کہ ہمارے پر جائز ہے یا ناجائز ہے
بسم اللہ الرحمن الرحیم دیکھیں اگر مالک ساتھ ہوتا ہے مالک کی اجازت ہوتی ہے کہ جاؤ چیک کر کے آ جاؤ اور چیک کرنے کا یہی معروف طریقہ ہے تو جائز ہے اور بظاہر ایسے لگ رہا ہے کہ کوئی ممانعت کی وجہ ہونی نہیں چاہیے یہاں پر جی
ٹھیک مطلب ایک مسجد پر سوال یہ بھی ہے کہ کہہ رہے ہیں میں نے گاڑی لی تھی اور گاڑی کیش میں خرید لی تھی اب میں اس کو بیچنا چاہ رہا ہوں بیچ رہا ہوں تو 17 لاکھ روپے پر وہ نقد جا رہی ہے کیش میں جا رہی ہے اور 19,50,000 روپے پر وہ انسٹالمنٹ پر جا رہی ہے تو کیا میرا انسٹالمنٹ پر یوں 19,50,000 پر بیچنا جائز ہے درست رہے گا
دیکھیے دونوں طریقوں میں سے جو طریقہ بھی یہ اپناتے ہیں وہ ٹھیک ہے خرید و فروخت کی جو بنیادی شرائط وہ پائے جائیں جیسا کہ ادھار کے اندر آپ طے کریں گے کہ بھائی کتنے مہینے میں ادائیگی ہوگی مدت ادھار طے کرنا بھی ضروری ہے گاڑی بھی ایک جائز پروڈکٹ ہے بیچ بھی پیسے بدلے رہے ہیں کوئی ایسی خرابی نہیں ہے تو یوں کوئی حرج نہیں ہے اگر تو یہ کاروبار کرتے ہیں اس چیز کا تو شاید یہ ادھار بیچنا پسند کریں 2 لاکھ روپے بچیں گے
صحیح
اور اگر کوئی بیچے گا پیسوں کے لیے کہ اس کو پیسے چاہیے تو وہ شاید نقد میں بیچنا پسند کرے تاکہ اپنی ضرورت کو پوری کر سکے
صحیح
روز بروز مہنگائی بڑھتی چلی جا رہی ہے
صحیح
مارکیٹ میں ڈالر نہیں ہے اور کرنسیاں لینا انتہائی دشوار ہو چکا ہے اور بھی جو نا وہ ملکی صورتحال ٹف سے ٹف ہوتی جا رہی ہے تو یوں آگے جا کے پیسہ جو ہے 2 سال بعد کتنی ویلیو کا ہوگا اس کو بھی سامنے رکھ لیا جائے
ٹھیک ہے جی معاملات پر رہنمائی بھی حاصل کیجئے اور کچھ اویئرنیس یہ بھی حاصل کر لیجئے کہ ملکی معیشت کیا چل رہی ہے حالات کس طرف جا رہے ہیں کہ احساس مزید ہوتا چلا جائے ایک کال اور مزید لے لیتے ہیں
سوال ہے کہ اگر ہم نے درزی کو کپڑے دیے اور اس نے ناپ کے مطابق اجرت طے کی اور ناپ سے زیادہ کپڑے بنا لیے تو کیا اجرت میں کمی پیشی ہو سکتی ہے یا نہیں اس حوالے سے ارشاد فرمائیے گا
میجرمنٹ جو دی تھی اس سے شاید زیادہ سی دی یا بڑے سی دی
ہم بڑے سی دی یوں کہنا چاہ رہے ہیں یہ یعنی آپ کا قد چھوٹا ہے اور کپڑے بڑے سی دیے تو عیب ہے اب کوئی ایسا عیب درزی اگر کر دے تو اس سے تاوان لیا جا سکتا ہے کہ واقعتاً ایسے ہوں کہ جو بڑھے کے لائیں کیونکہ بعض اوقات ہوتا ہے کہ فٹنگ میں تھوڑا بہت فرق ہوتا ہے تو فٹنگ کا فرق تو تھوڑا بہت 19-20 تو گزارا کیا جاتا ہے لیکن ناپ جو ہے نا وہ تو اگر مثال کے طور پر کسی کا ماپ جو ہے نا وہ کمر کا 35 ہے اس نے کر دیا 38 تو بہت بڑا فرق آ جائے گا اس پر تو اسی طریقے سے سائزنگ ہے تو ایپ کتنا ہے اس کے مطابق درزی پر کلیم کریں گے
مطلب کلیم کی کیا صورت حال ہوگی مثال کے طور پہ ہم نے تو کپڑا دیا تھا اس سے تو کپڑوں کے پیسے اس سے لے لیں گے یا کیا
دیکھیے کلیم کی صورتحال ایک تو یہ ہے کہ کپڑے تو سلامت ہیں نا چھوٹے اگر کپڑے کر دیتا درزی ماپ سے تو پھر تو چھوٹ دینا پڑتا اس کو یہاں تو درزی کے ہاتھ میں ابھی گیم باقی ہے
ٹھیک
یعنی وہ تھوڑا سا سلائی اکھاڑ کے اور چھوٹے کر سکتا ہے کپڑوں کو چھوٹا کرنا قدرے آسان ہوتا ہے لیکن چھوٹے کپڑوں کو بڑا نہیں کیا جا سکتا
ٹھیک ویڈیو سوال ہم لے لیتے ہیں
مفتی صاحب سے میرا ایک سوال تھا जैसे हम रेंट पे क्या घर क्या कोई दुकान किराए पर देते हैं, उसका किराया 10,000 रुपये किराया होता है और 50,000 रुपये एडवांस होता है। तो ज़रूरतमंद पे हम पार्टी से 5 लाख रुपये एडवांस ले लेते हैं और 4,000-3,000 में किराए पर देते हैं। ये जायज़ है क्या नाजायज है? ये मुफ्ती साहब से मुझे ये सवाल पूछना था।
देखिए, जिस एडवांस लेने का एक कॉन्सेप्ट है ना, किरायेदारी में एडवांस लेना मुख्तलिफ मकासद की वजह से रखा गया है और उर्फ की वजह से उलमा ने इसको जायज़ करार दिया है। उन मकासद में ये चीज़ शामिल है कि किरायेदार जो है उसके ऊपर जो अगर लाइबिलिटी आ रही हो, कोई बिजली गैस का बिल जमा हो गया हो, घर में कोई टूट फूट हो, तो ये ना हो कि वो अचानक से सामान उठा के चला जाए और मालिक के मकान के ऊपर ही सारी लाइबिलिटीज आ जाएँ। तो एडवांस का बुनियादी मकसद तो ये है। आजकल लोगों ने एक नया मकसद ईजाद किया है, वो ये ईजाद किया है कि आप ज़्यादा एडवांस दें हमें। अब जो एडवांस है वो एक तरह से कर्ज है और उसकी वजह से फिर किराया कम करना, बाज़ लोग बिल्कुल ही माफ़ कर देते हैं, बाज़ लोग आधे से भी ज़्यादा कम कर देते हैं। तो एडवांस उर्फ के मुताबिक जितना मार्केट में राइज है उतना तो आप लेकर रखेंगे। जो उसका एक बुनियादी कॉन्सेप्ट है उस कॉन्सेप्ट को पूरा करते हुए एडवांस जो है ना वो लिया जाएगा, लेकिन उसकी वजह से किराया कम करना है, वो ज़्यादा लेना है, तो ये जो मामला है ये सूदी मामला है, ऐसा मामला इख्तियार करने की इजाज़त नहीं है।
ठीक है, मतलब ऐसा होता है कि कुछ इदारे जिनको डोनेशन मिलता है और वो उससे राशन वगैरह तकसीम करते हैं। अब राशन तकसीम करने के लिए जितना भी इन्होंने राशन लिया था वो जितना लोगों में बांटना था बांट दिया, उसके बाद कहना ये है कि कुछ बच गया है। अब जो राशन बचा है इनको तो डोनेशन में आया था, क्या ये उसे सेल करके कम कीमत में उसको इस्तेमाल कर सकते हैं? और अगर ख़रीदने वाले को पता है कि ये मुफ्त राशन मुझे बेचा जा रहा है तो उसका ख़रीदना दुरुस्त होगा?
कौन बेच रहा है?
जिन जिन इदारों को डोनेशन मिला था
वो बेचेंगे
जी।
देखिए, इदारे जो हैं ऐसी सूरतहाल के अंदर वकील होते हैं, लोगों के वकील होते हैं और मुस्तहकिन तक माल पहुंचाना इनकी अखलाकी और शरई जिम्मेदारी होती है। लोगों ने बेचने के लिए नहीं दिया होता इन्हें,
सही,
तो इनका ये फरीजा होता है कि मुस्तहकिन तक यही बेनी राशन पहुंचाएं, किसी भी तौर से इसको मार्केट में बेच नहीं सकते।
ठीक है, तो ख़रीदने वाला अगर उसको पता है तो वो ख़रीद भी नहीं सकता?
नहीं ख़रीद सकता।
ठीक, इसी तरह गवर्नमेंट की तरफ से मुफ्त कोई स्कीम आती है कि वो आधे रेट पर कुछ चीज़ें फरोख्त कर रहे होते हैं आवाम की सहूलत के लिए या कम रेट पर बेच रहे होते हैं, उसको अगर होलसेलर ले लेता है तो उसको सस्ते दामों शायद मिल जाती है, तो फिर वो इसको तकसीम कर सकता है या उसको सेल कर सकता है मार्केट में?
कोई मिसाल है जान में आपके?
जैसे आजकल आटे की कीमतें कहा जा रहा है, वैसे तो सारी चीज़ों की बढ़ी हुई हैं, परेशानियाँ हैं, लेकिन ट्रक के ट्रक आवामी सहूलत के लिए लाए जाते हैं गुजरगाहों पे, उसको खड़ा किया जाता है ऐसी जगहों पे जहाँ आवाम की सहूलत हो, वहाँ से लोग खरीद लेते हैं।
असल में होता ये है कि ये जो आटा है ना
जी,
इसका पूरा एक सिस्टम है। जो फ्लोर मिल होते हैं, एक तो बड़े मिल होते हैं और एक गली मोहल्लों में चक्कियाँ होती हैं, उन चक्कियों का भी एक कोटा गवर्नमेंट से मंजूर होता है।
ठीक,
कि गवर्नमेंट इतना अनाज इन्हें फराहम करेगी,
सही,
और वो सब्सिडी रेट में होगा, यानी कम रेट के साथ गवर्नमेंट उनको देगी ताकि ये जो कंज्यूमर है उसको सस्ता आटा बेच सकें।
सही,
अब इसका मकसद है कंज्यूमर को फ़ायदा पहुंचाना। बाज़ औक़ात क्या होता है कि मैंने अंदरूनी भी कुछ लोगों से पूछा कि भाई वो माल जो गवर्नमेंट देती है ख़त्म हो जाता है तो फिर क्या करते हैं आप लोग? तो कह लेंगे फिर हम जो मार्केट से ख़रीदते हैं और फिर जो मार्केट का रेट होता है उसके ऊपर वो आटा बेचते हैं। तो दो तरह की किस्में हो गई ना, तो जो गवर्नमेंट देती है मिल वालों को, चक्की वालों को, उसका मकसद होता है कंज्यूमर को फ़ायदा पहुंचाना। और आज भी बहुत सारे मिल वाले, चक्की वाले ऐसे हैं कि जो रिश्वत देते हैं महकमा फूड वालों को और वो सारा कोटा जो है वो उठा के सारा या बहुत बड़ी तादाद में मार्केट में बेच देते हैं मार्केट रेट पर, अपनी चक्की पर नहीं बेचते। ये जो है ना लोगों के साथ जुल्म कर रहे हैं, जिनका हक है, गवर्नमेंट ने सब्सिडी दी है, गवर्नमेंट ने सस्ता आटा बेचने का उनको पाबंद किया है, वो यहाँ डंडी मारते हुए खयानत के मुर्तकिब होते हुए मार्केट में बेचकर नफा कमा लेते हैं। तो ये जो तरीका कार है गैर कानूनी है और शरीयत बार से भी अहद के खिलाफ है। आपने एक अहदो पैमान किया, उसके बुनियाद पर आपको एक कोटा मिला और उसी के बुनियाद पर आप पाबंद थे सस्ता आटा बेचने के, और आप अगर वो नहीं करेंगे तो आप बहरहाल गुनाहगार तो हैं।
साहब ऐसे एक सवाल है कि कुछ लोगों ने मुश्तरक तौर पर एक ट्यूबवेल लगाई जिसमें 80% जो आमदनी है, जो इन्वेस्टमेंट है, वो हलाल है, बाकी जो 20% है यानी एक शरीक की जो इन्वेस्टमेंट है वो हराम कराए से है।
लगाई क्या है?
ट्यूबवेल लगाई है पानी देने के लिए फसलों को। तो अब उस ट्यूबवेल से पानी दिया जाता है, जो फसल पर आमदनी होती है उससे, उसका हुक्म क्या होगा?
हराम क्या चीज़ है? फसल
नहीं, जो आमदनी थी, जो इन्वेस्टमेंट थी ट्यूबवेल लगाने में, वो हराम थी।
देखिए पहली बात तो ये है कि पानी तो हराम नहीं है ना।
ठीक,
ट्यूबवेल दो काम करता है।
सही,
या तो कोई नहर करीब में है उसका पानी खींचता है, और किसी नहर से या बड़े नाले से पानी खींच के वो डालता है फसलों में, या फिर वो ये काम करता है कि ज़मीन से पानी कशीद करता है, ज़मीन में कुआं डाला हुआ है। और पंजाब में तो जितने भी ट्यूबवेल चल रहे हैं वो ज़मीन से पानी निकालते हैं। पंजाब का जो पानी वो मीठा है और फसलें जो है ना उसी से ज़्यादातर होती हैं। और उसकी एक बड़ी वजह ये है कि दरिया करीब करीब हैं, नहरें करीब करीब हैं, तो ज़मीन में पानी की सतह बड़ी अच्छी है। तो ट्यूबवेल का जो असल काम है वो तो पानी निकालना है, और पानी ज़मीन में है या नहर में है।
सही,
ठीक है ना। फसलों को जो पानी पहुँचा वो तो हलाल पानी पहुँचा है ना।
ठीक,
ये पहली बात है। दूसरी बात ये है कि अगर हम अकदो नकद के मसले को सामने रखें, आला हज़रत इमाम अहले सुन्नत रदी अल्लाह तआला ने जो बयान फरमाया है बड़े तफसील के साथ इमाम कर्खी रहमतुल्लाह तआला अलैह के कौल पर, तो उसमें अगर कोई खालिसतन मुतय्यना हराम रकम भी है उसको दिखा के नहीं खरीद रहा होता, इसके बदले में दे दो, तो उसको दिखा कर नहीं खरीदा, डील हो गई, फिर वो पैसे दे दिए, तो ऐसी सूरत में हुरमत अगली शे में मुंतकिल नहीं होती।
सही।
जब अगली शे में हुरमत मुंतकिल नहीं हुई है तो ये सवाल जिस बुनियाद पर खड़ा हुआ था वो पूरी बुनियाद ही ख़त्म हो जाती है।
ठीक है सर, बहुत ज़बरदस्त। कुछ कॉल्स मजीद लेते हैं।
मेरा मुफ्ती साहब की बारगाह में सवाल ये है कि जब हम कोई बड़ी चीज़ खरीदते हैं या कोई महंगी चीज़ खरीदते हैं, मिसाल के तौर पर हमने कोई गाड़ी खरीदी या मार्केट से मोटरसाइकिल ली, या इसी तरीके से कुर्बानी के मौके पर हमने कोई जानवर खरीदा, तो खरीदने के बाद बेचने वाला शख्स हमसे ये कहता है कि भाई हमारे यहाँ जो बच्चे काम कर रहे हैं इनको आप कोई जेब खर्ची दे दो, इनको ईदी दे दो, इनको चाय पानी दे दो, तो इस तरह की बातों पर हमसे कुछ ना कुछ पैसे लिए जाते हैं। और फिर इसके अंदर भी कुछ ना कुछ बार्गेनिंग होती है, नहीं भाई इतने नहीं दो इतने दो, तो इस तरह के तकाजात पर हमें पैसे देना कैसा और उनका इस तरीके से तकाजा करके वसूल करना कैसा, दोनों एतबार से शरीय हुक्म बयान फरमा दें।
देखिए दो अलग अलग जहतें हैं इस मसले की। एक जहत तो यह है कि आपने चीज़ खरीदी है, उसके बाद सौदा आपका डन हो गया यानी कीमत लॉक हो गई, अब आप मजीद किसी भी तरह की रकम देने के पाबंद नहीं है, कोई आपको फोर्स नहीं कर सकता। वो अगर बच्चे हैं या मुलाजमीन हैं उसका मालिक जाने, और वो मुलाजमीन जाने, खरीदार का उनसे कोई ताल्लुक नहीं है। ये तो एक जहत है।
सही,
लेकिन इस मामले की एक दूसरी जहत भी है। दूसरी जहत ये है कि ये जो मुलाजमीन होते हैं आमतौर पर बड़ी कम दिहाड़ी में काम करते हैं, और कितनी तनख्वाह होगी इनकी, 15-20 हज़ार रुपये होगी, मुश्किल से 30 हज़ार रुपये होगी, 30 तो बड़ी मुश्किल है कि हो। अच्छा फिर मंडी में 10 रुपये भी नहीं होगी, दिहाड़ी पे आए होंगे, मौसमी जो है दिहाड़ी लगी होगी बास की। अच्छा मौसमी दिहाड़ी लगने वाले कोई मुस्तकिल जॉब नहीं करते, कभी मिल गई तो कर लिया वरना नहीं किया। होता ये कि आप जब एक नई ख़रीदारी करने जा रहे हैं, कोई आपने एक बड़ा सौदा किया है, तो ऐसे मौके पर आप सदक़े की नीयत से, खैरात की नीयत से, ज़ाहिर बात है वो एक बहुत लो इनकम वाले लोग हैं, उनकी दिल खुश करने के लिए और उनको जो ना वो उस चीज़ पर आने वाली कोई मुसीबत है उसको टालने के लिए सदक़े की नीयत से अगर उनको आप दे देते हैं तो कोई बुरी बात भी नहीं है। बाय फोर्स ना दें, मना कर दें, हम नहीं देते भाई, ठीक है, कोई फोर्स नहीं कर सकता। लेकिन अगर आप रजामंदी और खुशी देना चाहें तो उसमें एक खैर का और एक बेहतरी का पहलू मौजूद है। हम नया घर लेते हैं, नई गाड़ी लेते हैं, और बड़ी बहुत सारी चीज़ें होती हैं, तो बाज़ औक़ात चीज़ों के साथ आफात जुड़ी होती हैं, कुछ ना कुछ प्रॉब्लम्स जुड़े होते हैं, तो सदका जो है वो आफात से बचाता है। सदका जो है वो مثال کے طور پر حج پر جاتے ہوئے، بارگاہ رفعت میں حاضر ہوتے ہوئے، سفر سے آپ واپس آئیں، سفر خیر خیریت سے گزر گیا، تو یہ کچھ ایسے مواقع ہوتے ہیں جو مواقع شکر ہوتے ہیں. تو جو مواقع شکر ہیں، ان مواقع شکر میں بندہ نفل نماز پڑھ لے، کسی اور طرح سے نیکی کر لے، تو صدقہ کرنا بھی بڑی عمدہ نیکی ہے. تو اس پہلو سے اگر آپ دیں گے تو میں سمجھتا ہوں کہ بڑا اچھا ایک محل ہے.
ٹھیک ہے مصطفی الدین، اگر ایسا ہوتا ہے جیسے وہ بائی فورس ہی مانگ رہے ہوتے ہیں، تقریباً وہ انداز جو ہوتا ہے وہ فورس کرنے والا ہوتا ہے، اس میں اگر کوئی یوں بتا کر صدقہ دے کہ ٹھیک ہے میں دے دیتا ہوں لیکن یہ اپنی چیز کا صدقہ دے رہا ہوں.
دیکھیں، عزت نفس کا خیال کرنا تو ہمارا ذمہ ہے، بے شک وہ ملازمین ہیں لیکن انسان ہیں، ان کی ایک عزت ہے. دل میں نیت کرے کہ میں کس نیت سے دے رہا ہوں، اور جہاں بائی فورس والا معاملہ ہے وہاں بالکل نہ دے، چلا جائے.
ٹھیک ہے، زبردست.
کوئی ضروری تھوڑی اس کے لیے دینا. صدقہ کسی اور کو بھی جا کے دے سکتا ہے.
ٹھیک، کچھ کال دیجیے.
نثار علی اتاری اور رنگی ٹون کراچی سے عرض کر رہا ہوں. حضور، پی ایف فنڈ کے بارے میں جاننا چاہ رہا تھا، کیا پی ایف فنڈ جائز ہے لینا اور اپنے تنخواہ میں سے کٹوانا؟ اور جب ہم اپنا پی ایف نکلوا رہے ہوتے ہیں تو اس کے ساتھ ہمیں اپنا پروفٹ بھی مل رہا ہوتا ہے اور کمپنی کا پروفٹ بھی مل رہا ہوتا ہے، تو کیا پی ایف فنڈ کے مد میں جو پروفٹ مل رہا ہوتا ہے وہ لینا جائز ہے؟
دیکھیے، پرائیویٹ ادارے اور جو گورنمنٹ کے ادارے ہیں اس میں ڈفرینٹ صورتحال ہے. پرائیویٹ اداروں میں یہ ہوتا ہے کہ جتنا آپ کی سیلری سے پیسہ کٹے گا اتنی جو ہے وہ کمپنی بھی پیسہ ڈالنے کی پابند ہے. تو یہ دونوں پیسے تو حلال ہیں، جو کمپنی نے ڈالے اور جو آپ کی سیلری سے منہا ہو کر وہاں جمع ہوئے. آپ کسی مالیاتی ادارے میں گئے اور وہ مالیاتی ادارہ عام طور پر سودی اداروں میں پیسہ جاتا ہے، ان میں جب یہ پیسے گئے تو اب ان کا جو نفع ہوا ہے وہ حلال نہیں ہے. تو جب بھی آپ حساب کریں گے، بیلنس شیٹ چیک کریں کہ اصل رقم کتنی جمع ہوئی اور اضافہ کتنا ہوا. اضافہ حلال نہیں ہے، آپ وصول تو کریں گے لیکن اس اضافے کو بغیر ثواب کی نیت کے مستحقین زکوٰۃ میں صدقہ کر دیں گے، یعنی ان کو دے دیں گے، اپنی جان چھڑائیں گے، ثواب کی نیت نہیں کریں گے، صدقے کی نیت. ان معنی میں ضرور ہے کہ یہ مستحق ہے، ان کو دینے کا حکم دیا گیا، میں اس محل پر ادائیگی کر رہا ہوں ان کی. لیکن اصل تو یہ ہے کہ آپ وہ ایک مال حرام وصول ہوا ہے اسے جان چھڑا رہے ہیں. جی
ٹھیک. مجھ سے ایک سوال میسج میں یہ آیا ہوا ہے کہ لنڈے کے کاروبار میں کتنا منافع رکھنا جائز ہے؟
دیکھیں، منافع کی کوئی حد تو شریعت نے مقرر نہیں کی ہے کہ ابھی آپ اتنے فیصد منافع رکھ سکتے ہیں، اتنے فیصد نہیں رکھ سکتے. نہ ہی کوئی کائنڈس آف تھنگس جو ہیں ان کو خاص کیا ہے کہ جناب فلاں چیزوں میں اتنا رکھ سکتے ہیں اور فلاں میں اتنا نہیں رکھ سکتے. نفع کو شریعت نے آزاد چھوڑا ہے،
ٹھیک،
مطلب مارکیٹ کو آزاد چھوڑا ہے. اور پرانے وقتوں میں فقہ نے اجازت بھی نہیں دی تھی لوگوں کو کہ وہ ریٹ مقرر کریں. چیز مارکیٹ اپنا جو بھاؤ بنا رہی ہے وہ نصیب ہے، اوپن رکھا تھا بالکل
صحیح.
پھر جب یہ دیکھا کہ کچھ چیزیں ایسی ہیں کہ جس کی وجہ سے لوگوں کو زہر پہنچتا ہے اور لوگ جو ہے ان کے دلوں سے خوف خدا نکل گیا ہے، رحم کا جو مادہ ہے اس میں کمی آتی جا رہی ہے، تو پھر فقہ کرام نے حکمرانوں کو اختیار دیا کہ وہ کھانے پینے کی چیزوں میں بالخصوص چاہیں تو اس میں پابند کر سکتے ہیں کہ اتنے کی بکے گی، اس سے زیادہ کی نہیں بکے گی. تو یہی وجہ ہے کہ بہت سارے آئٹمز ایسے ہوتے ہیں کہ گورنمنٹ کی طرف سے ان کی قیمتیں مقرر ہوتی ہیں، تو قانونی اعتبار سے اس کو فالو کرنا ضروری ہے. جہاں مقرر نہیں ہے تو وہاں بھاؤ تو اپنا آزاد ہوتا ہے. کیا ہم سونے کے بھاؤ کو پکڑ سکتے ہیں؟ بھاگا جا رہا ہے، بھاگا جا رہا ہے، ٹھیک ہے نا، جو مارکیٹ ہے اس کے حساب سے وہ بھاگ رہا ہے.
ٹھیک،
اچھا. لیکن جہاں آپ دیکھتے ہیں کہ آپ نے نفع کما لیا اور آپ کے لیے کافی کفایت ہے یا بہتر ہے، اور آپ پھر بھی چیزیں سستی بیچتے ہیں، مطلب اور زیادہ نفع نہیں کماتے کہ لوگوں کے لیے آسانی ہو، لوگوں کی پہنچ سے دور نہ ہو، لوگوں کی جیب سے دور نہ ہو، تو اگر آپ یہ اچھی نیت کر کے ایک لیمٹ کو کراس نہیں کرتے تو اس نیت میں بھی ثواب ہے، اور اس نیت میں بھی مسلمانوں کے ساتھ خیر خواہی کا عنصر شامل ہے. تو اس طرح کی نیت کی جا سکتی ہے.
ماشاءاللہ. مزید کال دیجیے.
شکیل اتاری بات کر رہا ہوں. مفتی صاحب سے یہ میرا سوال ہے کہ اکثر ایک امیر شخص جو کہ مریض ہے، اسپتال میں داخل ہے اور اس کو خون کی ضرورت ہے، تو ایک غریب بندہ مطلب کہ جس کے پاس گزارا نہیں ہے، کھانے پینے کے لیے سامان وغیرہ نہیں ہے، تو کیا وہ ٹیسٹ لے کر کسی امیر کو اپنا خون بیچ سکتا ہے؟ اس بارے میں رام مائی فرما دیں. جزاک اللہ خیرا.
دیکھیے خون جو ہے کوئی بیچنے کی چیز تو ہے نہیں. خون جسم کا ایک حصہ ہے, جسم کا کوئی بھی حصہ خریدا یا بیچا نہیں جا سکتا. ضرورت کے وقت فقہ نے اتنی اجازت ضرور دی ہے کہ خون جو ہے نا وہ دیا جا سکتا ہے, تو وہ بغیر معاوضے کے دیا جائے گا, اور کسی بھی طرح سے جو ہے وہ جو خون ہے اس کا معاوضہ وصول نہیں کر سکتے. جی
مزید کال دیجیے.
یو کے سے بول رہا ہوں. میں نے اور میرے دوست نے کوئی چیز بنوائی کسی سے, اور وہ جب چیز ہمارے ہاتھ میں آ گئی تو بعد میں پتا چلا کہ یہ تو دو نمبر چیز ہے, یعنی جعلی ہے, اوریجنل نہیں ہے. اس صورت میں میرے دوست نے جو پیسے دیے ہیں وہ میرے ذریعے سے دیے تھے اس بندے کو, تو لیکن دھوکہ تو ہم دونوں کے ساتھ ہوا, تو کیا اس صورت میں مجھے اس اپنے دوست کو وہ پیمنٹ کرنی پڑے گی, یا وہ ہم برابر کے شریک ہیں, یا اس میں کیسے مسئلہ یہ ہوگا؟ اور میرے حالات بھی اس وقت تو اچھے نہیں ہیں پیسے دینے کے لیے, تو اس کے معاملے میں کچھ ارشاد فرما دیجیے. جزاک اللہ خیر.
دیکھیں انسانی غلطیاں جہاں پائی جاتی ہیں تو اس کی دو قسمیں ہوتی ہیں. ایک وہ صورت کے جہاں بندے کا قصور ثابت ہو رہا ہے, جان بوجھ کر غلطی کی گئی ہے, عام طور پہ اسے تادی بھی کہتے ہیں. تو آپ وکیل تھے, وکیل جو ہے امین ہوتا ہے, تادی کی صورتیں پائے جائیں تو اس پہ ضمان بھی آتا ہے. کیا چیز تھی, کہاں غفلت ہوئی, بعض اوقات یہ ہوتا ہے کہ آپ کا کوئی قصور ہی نہ ہو, آپ نے دکاندار کو ایک نمبر چیز بنانے کا, اس نے دو نمبر چیز بنا کر دی, آپ کو تو نہیں پتہ چلا. تو اب جو ضمان یا کلیم آئے گا وہ تو دکاندار پر آئے گا. تو یوں مسئلہ ہے تفصیل طلب, تو پوری تفصیل سامنے آئے گی تبھی بات کی جا سکتی ہے. اور اس طرح کے مسئلے میں جب آپ ایک اسپیسیفک جو ڈیل ہوئی ہے اس کے بارے میں پوچھ رہے ہوتے ہیں تو کافی سارے سوالات کے جوابات دینا ضروری ہے. ہمارا ایک نمبر ہے جو بیرون ملک کے لوگ اس پر واٹس اپ کر سکتے ہیں, تو اس نمبر پر آپ واٹس اپ کر کے مزید مسئلے پوچھتے رہیں. دارالفتاء علیہ سنت کے فون نمبر بھی, ان پر بھی کال کر سکتے ہیں. جی
ایک کال اور دیجیے گا.
سوال یہ ہے جی کہ میری جی زمین ہے نا, وہ سرکاری زمین جو کوئی فٹ رلی ہوئی ہے, دو فٹ چار فٹ رلی ہوئی ہے زمین, اس میں ہونے والی کنک جو میرے لیے کھانا جائز ہے؟
دیکھیں سرکاری زمین کیوں رلی ہوئی ہے اس پہ غور کر لیں. یہ نہ کہ وہاں راستہ ہو گاڑیوں کے گزرنے کا اور وہ آپ نے جو ہے نا وہ قبضہ کر لیا ہو, ٹھیک ہے. اور ایک ہوتا ہے بعض اوقات زمین بنجر پڑی ہوتی ہے اور اس پر کاشتکار نے تھوڑا سا ہلول چلا کے اس کو بھی شامل کر لیا. تو ڈفرینٹ صورتیں آ رہے, لوگوں کو زرد پہنچ رہی ہے, نہیں پہنچ رہی ہے, اور ایک یہ کہ عارضی طور پر استفادہ کر لیا سرکاری زمین سے. تو گندم کے حرام ہونے کا تو میں حکم نہیں دیتا وہاں پر, لیکن یہ ہے کہ دیکھا جائے کہ تکلیف نہ پہنچ رہی ہو, غیر قانونی کام کا ارتکاب نہ ہو رہا ہو.
ٹھیک ہے. مطلب سوال یہ ہے, عاقب رضا ہیں قصور سے, ان کا کہنا یہ ہے کہ گروی مکان رکھا ہے 5,00,000 روپے کے بدلے, تو کیا گروی مکان سے نفع اٹھانا جائز ہے؟
سود ہے, خالصتاً سودی معاملہ ہے.
ٹھیک ہے. ایک سوال مطلب یہ بھی ہے کہ ایک شخص ہے جس کی نوکری لگی ہوئی ہے اور وہ کاروبار بھی کرنا چاہتا ہے, تو اس کے لیے کیا بہتر ہے کہ اچھی بھلی نوکری جو لگی ہوئی ہے وہ جاری رکھے یا اسے چھوڑ کر کاروبار شروع کر لے؟
دیکھیں یہ نہ ہو کہ ہمارا پروگرام استخارے کا پروگرام بن جائے, ٹھیک ہے. اپنے احوال پر خود ہی غور کریں. ایک چاہتا ہے تو چاہنے میں تو بہت ساری چیزیں ہوتی ہیں, ابھی سوچا ہے, منصوبہ ہے. ایک یہ کہ پیسے ہیں, نوکری چھوٹی سی ہے, پیسے زیادہ ہیں, پیسوں سے بہت آگے نکل سکتا ہے. پھر جہاں جانا چاہتا ہے, جس فیلڈ میں پیسہ لگانا چاہتا ہے, کچھ تجربہ بھی ہے کہ نہیں ہے. بعض اوقات بندے کا فیملی بزنس ہوتا ہے تو فیملی بزنس والے کو آلریڈی تجربہ ہوتا ہے, پورا خاندان اسی میں لگا ہوا ہے. تو ایک اس کی جانچ ہوتی ہے اور ایک ملکہ ہوتا ہے, اور ایک ہوتا ہے بالکل انہاڑی آدمی, نئے آدمی. آج کل گھیرنے کا بہت زیادہ سلسلہ جاری ہے, گھیرنے کا. پراپرٹی والوں نے اپنے بروکر چھوڑے ہوتے ہیں, سس باغ دکھاتے ہیں, یہ فلیٹ بن رہا ہے, یہ یوں بن رہا ہے, فلاں بن رہا ہے. آن لائن والوں نے اپنے بروکر چھوڑے ہوئے ہیں, ڈیجیٹل کرنسی والوں نے اپنے بروکر چھوڑے ہوئے ہیں, اور نہ جانے کس کس نے اپنے بروکر چھوڑے ہوئے ہیں. تو لوگوں کا سرمایہ بہت بڑی تعداد میں ڈیڈ ہو رہا ہے. ठीक है, प्रॉपर्टी वाले ने फ्रॉड नहीं किया मिसाल के तौर पर, लेकिन 5 साल कुछ किया ही नहीं। जो सब बाग दिखाए थे वो सारे के सारे जो है ना वो ख्वाब थे, हकीकत पर मुश्तमिल ही नहीं थे। तो यूं जहां आपको बहुत ज्यादा लालच दिखाई जाती है ना, तो ये फ्रॉड का एक करीना होता है, एक अलामत होती है। पिछले दिनों एक साहब ने कोई आधा घंटा बात की होगी मुझसे प्रॉपर्टी के हवाले से, नई सूरत नई शक्ल और बिल्कुल नई चीज़ें। तो मैंने उनसे कहा कि देखें, मैं कोई मेरे सामने सब चीज़ें तो नहीं हैं, लेकिन जो कराइन आप बता रहे हैं उन कराइन से ये साफ पता चल रहा है ये मामला फ्रॉड पर जाकर ख़त्म होगा, इससे मिलना कुछ नहीं है। तो बाज़ औक़ात जहाँ लालच ज़्यादा आती है वहाँ बंदे का दिल फंस जाता है, यार इतनी आमदनी होगी, उससे वो निकलता नहीं है। यही वजह है कि वो न सिर्फ ये कि अपने पास जो दस्ती सरमाया होता है वो लगाता है, फिर जाके कुछ चीज़ें बेचता है, जेवरात बेचता है, बाजू का तो कर्ज़ा भी ले लेता है लोगों से, इतना नफा हो रहा है मुझे तो। और फिर जब फंसता है तो फिर मोहल्ला छोड़ के भागना पड़ता है उसे, लोगों के देने, रिश्तेदारों के देने। तो इतना आसान भी नहीं है कारोबार करना, आसान नहीं है कारोबार करना, एक फ़न है। जिस तरीके से साइंस एक फ़न है ना,
जी
कि साइंसदान ही साइंस में आ डालता है, डॉक्टर ही डॉक्टरी में आ डालता है, तो यूँ कारोबार करना भी एक फ़न है। कुछ उसूल हैं इसके, जिसने कारोबार कभी नहीं किया उसको जुजवी कारोबार करना चाहिए। मिसाल के तौर पर उसके पास 5 लाख रुपए हैं तो पहले 50,000 से कुछ करें,
सही
और ये नहीं कि एक दो डील कर ली, साल 2 साल 50,000 को घुमा के ही कारोबार को सीखे, कारोबार कैसे होता है कैसे नहीं होता, फिर आगे आगे आहिस्ता आहिस्ता बढ़ता रहे, आहिस्ता आहिस्ता अपना सरमाया बढ़ाता रहे, और यूं जाके बंदा आगे बढ़ता है, एकदम से नहीं बढ़ता।
सर, प्रॉब्लम ये होती है कि वो 50,000 को अगर रोटेट कर रहा है और इनकम अच्छी होने लगी तो फिर रहा नहीं जाता, तो फिर बंदे का दिल करता है जितना अमाउंट है सारा ही इन्वेस्ट कर दे।
देखिए बाजू का चांस होता है और अच्छा चांस होता है, तो उसे क्यों उसको इग्नोर करेगा,
सही
क्या करना है इसको कुछ समझाने वाला हो, या तो अपना लक ऐसा हो कि बगैर समझाए गाड़ी चलती रहे, ठीक है होता है नसीब, बंदा चलता रहता है, कोई उसकी उंगली पकड़ने वाला नहीं होता,
सही
सही जाता है, कोई नुकसान नहीं पहुंचता, और बाज़ का नुकसान पहुंच जाता है।
तो जैसे आपने इरशाद फरमाया कि वो घेरने वाला भी एक माहौल है कि हर बंदा अपने कारोबार की तरफ बुला रहा है, कभी ऐसा भी होता है कि पता चल जाता है कि ये बंदा इन्वेस्टमेंट का जहन रखता है, जिसका कारोबार चल ही रहा है इसको भी कुछ पैसों की ज़रूरत होती है। अब इसका यो तो सब्ज़ बाग ही दिखाएगा क्योंकि उसे तो अपनी चीज़ बेचनी है, तो वो 100 खूबियाँ उसकी बयान करेगा, लेकिन जो सामने वाला इन्वेस्टमेंट नई नई करने जा रहा है उसे कोई तजर्बा नहीं होता, इस मामले में उसे क्या करना चाहिए? मतलब
उसको
बाग ही देख कर आ
रिस्क
जाए
जो है
क्या
ना,
करें?
रिस्क कम से कम करना चाहिए। वो देखे कि सामने वाला मुझे कहाँ जो है ना वो धोखा दे सकता है। मिसाल के तौर को प्लाट खरीदना है इसको,
सही
तो प्लाट खरीदने में सबसे बुनियादी चीज़ होती है कोई भी चीज़ हो कि इसकी रिसेल क्या है। आज मैं तो खरीद रहा हूँ लेकिन कल मुझे अगर मजबूरी हुई बेचना पड़ा तो रिसेल क्या होगी। जैसे बहुत सारी बाइक्स होती हैं, लोग एक ही बाइक को तरजीह देते हैं, ये कंपनी इसकी रिसेल अच्छी है, ये मोबाइल इसकी रिसेल अच्छी है, तो वो एक नुक्ता होता है कि कल बेचने जाएंगे तो रिसेल में हम कहाँ खड़े हैं। आज हम पैसे लगा रहे हैं रिसेल में, आधे भी मिलेंगे कि बिल्कुल ही नहीं मिलेंगे। तो प्लाट खरीदने जा रहे हैं तो उसकी लोकेशन सबसे ज़्यादा अहम होती है,
सही
लोकेशन क्या है उसकी, लोगों जिस तरह मैं रागिब हो रहा हूँ कोई और लोग रागिब होंगे कि नहीं होंगे, फिर उसके डॉक्यूमेंट्स की क्या सूरत हाल है। तो डॉक्यूमेंट्स के लिए कई लोगों से पता किया जाए, बास सोसाइटियाँ या इलाके ऐसे होते हैं कि एक ही प्लाट की कई कई फाइलें होती हैं, बंदा यूं जाके फ्रॉड में फंस जाता है। चलो ठीक है कुछ भी नहीं है, लेकिन जाके ऐसे जंगल में प्लाट है कि 2 लाख रुपए का भी कोई ना खरीदे और आपने 20 लाख का खरीद लिया,
अल्लाह।
तो आपने तो खुद अपने पाँव पे कुल्हाड़ी मारी है। तो यूं आप उस चीज के मुतालिक रिस्क को कितना कम कर सकते हैं कि आपका सरमाया डूब जाए, रिकवर ना हो, नफा तो छोड़ें जितना डाला है वो भी ना मिले, ये सबसे पहला और बुनियादी नुकता होता है। फिर आगे जाके मजीद रिस्क को कई एतबार से देखा जा सकता है, अशिया की मुख्तलिफ अकसाम के एतबार से।
सब आजकल मुख्तलिफ वीडियोज और कारोबारी जहन देने वाले अफराद जहन दे रहे हैं, जो यूं भी कहते हैं कि आजकल ये कारोबार सबसे ज्यादा चल रहा है,
तो वो सभी को एक तरह से मशवरा दे रहे होते हैं कि जो भी नई इन्वेस्टमेंट करना चाहता है, नया कारोबार शुरू करना चाहता है, वो यही कारोबार कर ले। या कोई कारोबार जबान ज़्यादा आम हो जाता है कि भाई ये चल रहा है आजकल, ये चल रहा है, अब उसमें तजर्बा होता है नहीं होता, लेकिन क्योंकि सब यही कर रहे हैं तो हम भी कदम से कदम मिला ही लें।
जिसके 4-5 कारोबार हैं, वो एक नया कारोबार करना चाहता है, तो उसके लिए तो मुश्किल नहीं है।
ठीक है,
जिसके पास सरमाया छोटा सा है वो उसी अनजाने पर में लगा देगा तो हो सकता है नुकसान हो उसको।
अगर कम सरमाया है तो उसमें कोई अच्छा कारोबार नया नया शुरू करना चाहता है, कौन सा कारोबार करे?
मेरे पास का कोई जवाब नहीं है।
ठीक है जी, जबरदस्त कॉल लेते हैं।
उसकी वजह ये है कि कौन किस माहौल में और कहाँ रहता है।
वाह वाह वाह,
एक गांव का आदमी है उसके लिए अलग एक जरूरत होगी,
ग्राउंड रियलिटी देखनी
होगी, ठीक है ना। शहर का आदमी है, किस मोहल्ले में कहाँ रह रहा है, उस इलाके में किस चीज़ की डिमांड है, क्या सप्लाई है, डिमांड और सप्लाई, फिर ताल्लुकात, फिर अपना खानदानी पस मंजर, फिर शोभा तजुर्बा, तो बहुत सारी चीज़ों को सामने रख के देखा जाएगा।
ठीक, मिस्टर साहब यूं भी है कि कहने वाले कह रहे हैं कि पहले आप कारोबार करते थे, एक दुकान खोल लिया करते थे, और वो दुकान ज़्यादा से ज़्यादा 10-15-20 घर जो उसी मोहल्ले के गिर्द होते थे, या दुकान के गिर्द जो घर होते थे वही कारोबार पर उसके चलता था उसका कारोबार उससे। लेकिन आज के दौर में आप सिर्फ एक मोहल्ले के लिए कारोबार नहीं करते, अगर ऑनलाइन पर शिफ्ट होते हैं तो सारी दुनिया आपके लिए आपकी प्रोडक्ट की मुंतजर बैठी है।
देखिए मोहल्ले पर भी लोग काम तो कर रहे हैं। मैं एक जगह से दूध लेता था, बड़ी सोसाइटी है।
ठीक,
तो मैंने उससे कहा कि भाई तीन भाइयों एक ही दुकान खोली हुई आप लोगों ने, तीन अलग अलग खोल लो, जगह तो है। नहीं मानी बात, यही हुआ कि दुकानें खुलती गई और लोग खोल के बैठ गए। तो खोल के बैठ गए इसका मतलब ये है कि उनकी भी चल रही है ना।
सही,
तो बाज़ औक़ात मोहल्ले में बड़ी कैपेसिटी होती है, तो लेकिन हर बंदा हर काम नहीं कर सकता। दूध का काम बड़ा नाजुक है, ठीक है ना, रोज़ाना का काम है, मेहनत का काम है, सुबह 6 बजे से लेकर रात 12 बजे तक का काम है। तो यूँ आप कितना टाइम देंगे, कितना काम कर सकते हैं, कितना नहीं, बस काम मुलाजिमों पर डिपेंड करता है, और मुलाजिमों को खड़ा करना खुद एक फन है। डील करना, उनसे निमटना, उनकी मसाइल भी हैं, फनकारियाँ भी होती हैं, और उनको मैनेज करना एक पूरा एक फन है, पूरी एक दुनिया है,
इसको भी यूँ देखना पड़ेगा। बिल्कुल सही, एक कॉल ले लेते हैं।
मुफ्ती साहब से मेरा सवाल ये है, मैं किसी प्राइवेट कंपनी में जॉब करता हूँ, जब वो हमें सामान हम डिलीवर करने जाते हैं ना, हैवी कोई सामान होगा मेरे पास, तो जब किराया हम रिक्शे वाले को या कोई सवारी लेके जाते हैं, किराया हम उसको देते हैं 1,000 और उसकी लोडिंग अनलोडिंग हम खुद करते हैं, जबकि कंपनी से हम लेते हैं 2,000, ये जायज है या नहीं?
देखिए जायज तो नहीं हो सकता ये, क्योंकि वजह यह है कि या तो कंपनी ने लोडिंग आपके जिम्मे लगाई हुई है कि भाई इसको आप खुद ही लोड करो, या आप मजदूरों के नाम पे लोडिंग लेते हैं, तो जिसके नाम पे लेते हैं उसी का हक है, आप तो ऑलरेडी मुलाजिम हैं कंपनी के, तो यूं चुपके से रखने से वो रकम हलाल नहीं हो जाएगी।
ठीक है जी, चोर बाजार से कोई चीज खरीद उससे जो नफा हासिल किया, क्या वो जायज है?
देखिए चोर बाजार तो बाजू का नाम मशहूर हो जाता है, और ये लाजमी नहीं होता कि चीज़ भी चोरी की हो। जैसे आज मैं किसी से पूछ रहा था, हाँ भी क्या हो, क्या क्यों कैसे, तो कहा खांचा गली। अब नाम क्या है? खांचा गली,
ठीक है।
अब थोड़ी गई वो खांचे का काम ही होता है वहाँ पे कोई, बाजू का नाम और होता है। अगर चीज़ चोरी की है, पता है कि यहाँ चोरी का माल ही बिकता है, क्राइम है, तो किसी भी तौर पर खरीदना जायज़ नहीं है।
ठीक है, कॉल मजीद दीजिएगा।
मुफ्ती अली असगर साहब के बारगाह में ये अर्ज है, एक सवाल के अकाम तिजारत के हवाले से, आजकल माशरे के अंदर और ताजरों के यहाँ एक चीज पर कोई बयान दिया जाता है, तो बाद में अगर वो मुकर्रा मुद्दत तक वो चीज ना ले तो उसका बयान खत्म हो जाता है, यानी कि तिजारत ताजरों के यहाँ ये एक के हवाले से बराए मेहरबानी जवाब इशार फरमा दीजिए।
देखिए ताजरों के हाँ हर राइज चीज जो है ना वो जायज नहीं हो सकती, उसकी वजह यह है कि जो राइज चीज़ें होती हैं कुरान और हदीस से अगर टकरा रही हैं तो फिर ऐसे उर्फ़ का एतबार नहीं किया जाता। तो ये जो बयाना वाली जो सूरत है ये इसको तो जुल्म कहा गया है, تو یہ جو ظلم کا معاملہ ہے یہ ہمارے اپنے ہاتھوں کا کیا ہوا ہے؟ اگر ہم اس پر غور کریں تو بیانہ والی صورتیں کیوں ہوتی ہیں؟ ایک بندی کی جیب میں پیسے ہی نہیں ہے، وہ اس امید سے ٹوکن دیتا ہے ایک پارٹی ملے گی مجھے، میں اس کو بیچوں گا اور اس کو بیچنے کے بعد اس کو ادائیگی کر دوں گا۔ بھائی آپ کے پاس تو پیسے نہیں تھے اتنے، تو آپ کو تو ٹوکن لینا نہیں چاہیے تھا، تو آپ تو سٹا بازی کر رہے ہیں اے آر یا پار۔ تو یوں یہ ریشو بڑھتا چلا جا رہا ہے، پھر ہم کہتے ہیں جی بیانہ ضبط ہو گیا اور یوں ہو گیا اور وہ ہو گیا، تو پورا سسٹم ہی ہمیں صحیح کرنا پڑے گا۔ اس کی جو دونوں اکائیاں ہیں، سودا کرنے والا اور سامنے والا، بعض کا سامنے والا انکار کر دیتا ہے، اس کو پارٹی زیادہ قیمت کی ملی تو وہ انکار کر دے گا کہ میں تو جتنا بیانہ ہے اسے کہیں زیادہ کما رہا ہوں، چلو بیانہ ڈبل کر کے دے دوں گا۔ تو وہ عہد و پیمان کی جو اہمیت تھی وہ کہاں گئی؟
صحیح،
معاہدے کی ہی اگر اہمیت نہ ہو تو پھر کس چیز کی اہمیت ہے؟ تو ایک وعدہ ہے، وعدے سے بڑھ کر معاہدہ ہوتا ہے، آپ معاہدے کو بھی قلعدم ایک طرفہ قرار دے دیں تو یہ تو کوئی طریقہ نہیں ہے۔ تو یوں جو بیانے والی صورت مارکیٹوں میں رائج ہے، درست تو نہیں ہے، یہ کسی طور پر اس کو صحیح نہیں کہا جا سکتا۔
سر بیانہ لینا ہی درست نہیں ہوگا، یوں
بیانہ ضبط کرنے والی صورت،
ٹھیک ہے، نہیں ٹوکن جو کراتے ہیں وہ کرا سکتے ہیں لیکن اس کو ضبط کر لینا، اس کو ریٹرن نہ
کرنا۔ میں ٹوکن کروانے والے بھی سوچیں ذرا کہ کیوں رسک لے رہے ہیں وہ،
صحیح،
وہ بھی تو اپنا رسک نہ لینا، ان کو ایک چیز خریدنی نہیں ہے، آدھا ارادہ ہو رہا ہے خریدوں نہ خریدوں، ٹوکن دے دیا، بعد میں بیوی نے منع کر دیا، بعد میں ٹوکن ضبط ہو گیا۔ تو جب آپ کو پتا ہے کہ ٹوکن ضبط ہو سکتا ہے تو وہاں ایک جزمی جو ارادہ ہے وہ ہو، پیسہ آپ کے پاس ہو، دیگر تقاضے پورے ہوں، ان سب چیزوں کو دیکھنا ضروری ہوگا۔
ٹھیک ہے، مطلب ماشاء اللہ یہ دیکھا جاتا ہے کہ جب آپ سوالات کے جوابات ارشاد فرما رہے ہیں تو شریعت کا ایک پہلو یہ بھی بیان کرتے کہ صرف نفع پر ہی فوکس نہ کیا جائے بلکہ جو اخلاقیات تہو بالا ہو رہی ہیں اس کو بھی دیکھا جائے۔
دیکھیے اخلاقیات بھی ہیں اور سودے کے جو بنیادی تقاضے ہیں وہ اخلاقیات سے بڑھ کر ہیں۔ یعنی اخلاقیات تو یہ ہوگی نا، آپ نے مسکرا کر مل لیا، یہ اخلاقیات ہے، اور ایک یہ ہے کہ آپ اس کو دھوکہ دے رہے ہیں،
صحیح،
یا آپ اس کے ساتھ ظلم کے مرتکب ہو رہے ہیں، اس کو نقصان پہنچا رہے ہیں، ایزا دے رہے ہیں، تو یہ تو اس سے بھی بڑھ کر معاملہ ہے۔ حقوق معطل ہو رہے ہیں،
حقوق معطل ہو رہے ہیں،
حقوق معطل تو کسی صورت میں بھی نہیں کر سکتے۔
اچھا، اللہ کریم ہمیں شریعت کے احکام کے مطابق احکام تجارت سیکھنے کی بھی توفیق دے اور اس کے مطابق ہی کاروبار کرنے کی بھی سعادت عطا فرمائے۔ سلسلے کا وقت ختم ہوا، اجازت چاہتے ہیں۔ صلی علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم۔ احکام تجارت، احکام